रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी. एमाले पहिलो, काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा.
सुर्खेतमा पछिल्ला 11 महिनामा कुष्ठरोगका 26 जना बिरामी फेला परेको आइएनएफ सुर्खेतको तथ्याङ्क. नयाँ बिरामी फेला पर्ने क्रम बढ्दो.
मध्यपश्चिम विश्वविद्यालयले आज पहिलो दीक्षान्त समारोह मनाउने. देउबा आउने 450 जना दीक्षित हुने.
र अन्तर्महादेशीय कप फुटबलको उपाधि विश्व च्याम्पियन जर्मनीले जित्यो. हिमाल पहाड़ तराई कोही सेना पराई बिहानको भेरी खबरबाट पार्वती पाठक र सुचित्रा गौतमको नमस्कार. तपाई हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ. प्रदेश नम्बर 1, 5 र 7का 35 जिल्लाका 334 मध्ये 220 स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ. प्रदेश नम्बर 1 र 5मा एमाले बढी स्थानीय तह प्रमुखमा जितेको छ भने प्रदेश नम्बर 7मा काङ्ग्रेसले एमालेलाई पछि पारेको छ. नेकपा एमाले अहिलेसम्म 94, नेपाली काङ्ग्रेस 88, नेकपा माओवादी केन्द्रले 31 स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन्। त्यसै गरी राष्ट्रिय जनमोर्चा 2 र संघीय समाजवादी फोरम 4 र फोरम लोकतान्त्रिकले 1 स्थानीय तहमा विजय भएका छन्। मतगणना भइरहेका प्रदेशका स्थानीय मध्ये धेरै जसो स्थानमा काङ्ग्रेस र एमाले नै अग्रता लिएका छन्।
8 स्थानीय तह रहेको बर्दियामा 5 स्थानीय तहको मतगणना सकिएको छ भने 3 स्थानीय तहको मतगणना चलिरहेको छ. गुलरिया नगरपालिकामा र गेरुवा गाउँपालिकामा नेपाली कंग्रेसले विजय हात पारेको छ भने माओवादी केन्द्रले मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकामा जित हात पारेको छ. बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कंग्रेसका मुक्तिनाथ यादव र उपमेयरमा पनि नेपाली कंग्रेसकै सुशीला गिरी विजयी हुनुभएको छ. यस्तै गेरुवा गाउँपालिकामा नेपाली कंग्रेसका जमान सिंह केसी र उपाध्यक्षमा हेम कुमारी थरुनी विजयी हुनुभएको छ. यस्तै बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादीका उम्मेद्वार विजयी हुनुभएको छ. बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारू र उपमेयरमा माओवादीकी अन्जु दहित विजयी हुनुभएको छ भने मधुवन नगरपालिकामा पनि माओवादी केन्द्रले नै विजयी गरेको छ. मधुवनको मेयरमा केन्द्रका गणेश केसी र उपमेयरमा माओवादी केन्द्रकै शुभरानी थारू विजयी हुनुभएको छ. यस्तै ठाकुरबाबा नगरपालिकामा एमाले जित हात पारेको छ. एमालेका घननारायण श्रेष्ठ विजयी हुनुभएको छ भने उपमेयरमा माओवादी केन्द्रका कृष्णा कुष्मा थारू विजयी हुनुभएको छ.
यसै गरी दोस्रो चरणको स्थानीय तह चुनावमा प्युठानमा 8 तहको नतिजा सार्वजनिक भएको छ. एमाले 1 मेयर र 2 गाउँपालिका अध्यक्ष सहित 3 र 1 उपमेयर र उपाध्यक्ष गरी 2 स्थानमा जितेको छ. काङ्ग्रेसले पनि अध्यक्षमा 3 र उपाध्यक्षमा 1 स्थानमा जितेको छ. राष्ट्रिय जनमोर्चाले भने अध्यक्ष उपाध्यक्षमा 2-2 स्थानमा जितेको हो भने 3 उपाध्यक्षमा जित हात पारेको छ. यस्तै एमाले 21 वडा, काङ्ग्रेसले 14, राष्ट्रिय जनमोर्चाले 13, माओवादी केन्द्रले 10 वडामा जितेका छन्. प्युठान नगरपालिकाको मतगणना भने जारी रहेको छ.
यता डोटीका 9 स्थानीय तहको नतिजा आएको छ. एमाले 5 तथा काङ्ग्रेसले 3 र माओवादी केन्द्रले 1 स्थानीय तहको प्रमुखमा जित हात पारेका छन्. एमाले 4 गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, 1 नगरपालिकामा प्रमुख उपप्रमुख र 1 गाउँपालिकाको उपाध्यक्षमा जित हासिल गरेको छ. कंग्रेसले जिल्लाका 2 गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र 1 नगरपालिकामा प्रमुख उपप्रमुख जितेको छ. 1 गाउँपालिकामा नेकपा माओवादी केन्द्रले कब्जा जमाएको छ. एमाले दिपाल सिलगढी नगरपालिका, जोराल गाउँपालिका, पूर्वी चौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा जित हात पारेको छ. कंग्रेसले शिखर नगरपालिका, केआई सिंह गाउँपालिका र बडी केदार गाउँपालिकामा जित हात हासिल गरेको छ. बेगटान गाउँपालिकामा अध्यक्षमा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका विश्वेश्वर प्रसाद ओझा र संगीता भण्डारी विजय हुनु भएको छ। परशुराम नगरको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजय भएको छ। नगर प्रमुखमा काँग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा पनि काँग्रेसकै कलापति देवी बोहरा विजय हुनु भएको हो। आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजय भएको छ भने भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजय भएको छ। गन्यापुधुरा गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकामा नेपाली काँग्रेस विजय भएको छ। अजयमेरू गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छन्। यस्तै नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजय भएको छ। सार्वजनिक मत परिणाम अनुसार काँग्रेस 4, एमाले 2 र माओवादी केन्द्र 1 तहमा विजय भएका छन्।
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हर्क साउद एक मतको अन्तरले विजय हुनुभएको छ। एमाले गाउँपालिकाका अध्यक्ष उम्मेद्वार साउदले 3138 मत ल्याउनु भयो भने नेपाली कंग्रेसका उम्मेद्वार भीम साउदले 3137 मत पाउनु भएको छ। उपाध्यक्षमा भने कंग्रेसका माया कुंवर 72 मतान्तरले विजय हुनुभएको छ।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा भइरहेको ढिलाइले प्रदेशसभाको निर्वाचनको तयारी प्रभावित हुन सक्ने देखिएको छ। संविधानको धारा 286 निर्वाचन क्षेत्र निर्धारण आयोगले परिकल्पना गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा बन्ने 5 सदस्यीय आयोगलाई भूगोल र जनसङ्ख्याका आधारमा 240 निर्वाचन क्षेत्रलाई घटाएर 165 बनाउनका लागि कम्तीमा पनि महिना लाग्ने गर्दछ। सरकारले आगामी असोज 2 गते 2 नम्बर प्रदेशमा स्थानीय तहको चुनाव गराउने घोषणा गरेको छ। लगतै असोजमै प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरिसकेको छ। आयोगले असोज अन्तिम साता प्रदेश सभा, कार्तिक दोस्रो साता राष्ट्रिय सभा र मंगसिर साता प्रतिनिधि सभाको निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ। तर निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा भइरहेको ढिलाइले प्रदेश सभाको निर्वाचनको तयारी प्रभावित हुन सक्ने देखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउँदै हुनुहुन्छ। दीक्षान्त समारोह विश्वविद्यालय केन्द्रीय प्रशासनिक भवन निर्माण स्थल वीरेन्द्रनगर 8 कुहिने पानीमा हुने भएको छ। विश्वविद्यालयका उपकुलपति समेत रहनुभएका देउवाले कुहिने पानी नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज हुने दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सन् 2012 स्नातक स्नातकोत्तर तहमा भर्ना भई उत्तीर्ण भएका 451 जना छात्रा छात्राहरू दीक्षान्त समारोहमा सहभागी हुने भएका छन्। पहिलो पटक आयोजित दीक्षान्त समारोहमा 451 जना दीक्षित हुने भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु खड्काले जानकारी दिनुभएको छ। समारोहमा उत्कृष्ट हुने छात्रा छात्राहरूले कुलपति पदक, सुर्खेत उद्योग वाणिज्य संघ पदक, उपकुलपति पदक लगायतका पदकहरू पनि प्राप्त गर्नेछन्।
पछिल्लो 11 महिनामा सुर्खेतमा मात्रै कुष्ठरोगका 26 बिरामी फेला परेको अस्पताल आईएनएफ सुर्खेतले जनाएको छ। 26 मध्ये 15 धेरै किटाणु भएका र 11 कम किटाणु भएका बिरामी फेला परेको जनाइएको छ। आईएनएफ नेपाल सुर्खेतका प्रमुख मंगलबहादुर थारूले सुर्खेत सहित विभिन्न 8 जिल्लामा अघिल्लो आर्थिक वर्षमा 61 बिरामी फेला परेकोमा यस आर्थिक वर्षमा संख्या बढेर 71 फेला परेको बताउनुभयो। सुर्खेतमा 26, दैलेखमा 11, जाजरकोटमा 20, कालीकोटमा 3, सल्यानमा 2, रुकुममा 2, जुम्लामा 2, मुगुमा 1 र अन्यमा 4 गरी 11 महिनामा 71 कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो। गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा 16% धेरै बिरामी फेला परेका छन् भने 71 कुष्ठरोगी मध्ये 60% पुरुष र 40% महिला रहेका छन्। यस्तै गरी उहाँले साइनिङ अस्पताल आईएनएफ सुर्खेतले 4413 ओपिडी जाँच गराएको, जसमा 145 कुष्ठरोग लागेको बिरामी भर्ना गरिएको बताउनुभयो। उहाँले 288 कुष्ठरोगीलाई जुत्ता प्रदान गरिएको, 20 प्लास्टिक सर्जरी गरिएको र विभिन्न 4 स्थानमा बिरामी जाँच गरिएको जानकारी समेत दिनुभयो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रिला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। कृषि मन्त्रालयले रेडियो भेरीलाई नगद सहित पुरस्कृत गर्ने भएको छ। रेडियोबाट कृषिसँग सम्बन्धित विभिन्न विषयमा ग्रामीण क्षेत्रका किसानहरूलाई समेत महत्वपूर्ण सन्देश पुर्याएको भन्दै पुरस्कृत गर्न लागि मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिनुभयो। यही 23 गते राजधानीमा हुने स्वर्ण महोत्सव समारोहमा पुरस्कार प्रदान गरिने गुरुङले बताउनु भएको छ। रेडियो भेरीले कृषिसँग सम्बन्धित विषयवस्तुलाई समाचार बुलेटिनहरूमा प्राथमिकता दिनुका साथै साप्ताहिक रूपमा कृषि कार्यक्रम समेत उत्पादन गरी प्रसारण गर्दै आएको छ।
मनसून सक्रिय नहुँदा सुर्खेत सहित मध्यपश्चिम क्षेत्रमा धान रोपाई केही ढिला सुरु भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। मध्यपश्चिमका 15 जिल्लामा गरी 1,46,244 हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म 20-25% रोपाई भएको कार्यालयको तथ्याङ्क रहेको छ। कार्यालयका वरिष्ठ कृषि प्रचार अधिकृत मेघराज थापाले समग्रमा 62% जमिनमा सिँचाइ सुविधा रहे पनि जिल्लागत फरक फरक रहेको बताउनुभयो। बर्दिया, रुकुम, प्युठान, सल्यान र जुम्लामा सिँचाइ सुविधा बढी छ भने बाँके, दाङ, सुर्खेत लगायतका जिल्लामा सिँचाइ सुविधा कम रहेको छ। उहाँले गत वर्षको तुलनामा धान रोपाइमा केही ढिलाइ भए पनि अहिले आतिहाल्नुपर्ने अवस्था पनि नरहेको बताउनु भएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले उहाँलाई आधा असार बित्दा पनि किसानलाई असारे चटारोले उति साह्रो छोएन भनेर सोध्नु भएको छ।
यस वर्ष लगभग निर्धारित जुन शीत वर्षाको समय हो त्यसमा एक दुई दिन ढिलो चाहिँ नि वर्षा सुरु भएको, तर सक्रिय रूपमा वर्षा चाहिँ नि सुरु नभएको अवस्था अहिले छ। त्यसैले अब किसानले भनेअनुसारको जुन सिजनमा लगाउनु पर्ने धान बालीको जुन रोपाई हो काम त्यो चाहिँ नि त्यति रूपमा हुन सकेको अवस्था छैन, अवस्था त छैन। तैपनि अब
अलिकति दिन ढिलाइ हुँदाखेरि के कुरामा ध्यान दिनुपर्छ एकदम बुझ्ने गरेर भन्दा
अब यसमा अब तराईको अवस्थामा हेर्दाखेरि कतिपय किसानहरूले ब्याड समेत राख्न पाएको स्थिति छैन, होइन, ब्याड राख्दैछन्। अब यसमा किसानहरूले अलिकति ध्यान दिनु यसमा के पर्यो भन्दाखेरि अलि छिटो पाक्ने जातहरू र अब ठाउँ विशेष कस्तो छ त्यसको आधारमा जातहरू छान्नु पर्यो। अब यसमा छिटो तयार हुने जातहरूमा अब खास गरी अहिलेसम्म हाम्रो धेरै जातहरू सिफारिस भएका छन्, त्यसमध्ये हर्दीनाथ 1-2, चैते 2, चैते 4, चैते 6, राधा 4, सुक्खाको सिरिजहरू छन्, 1-2-3-4-5-6 छ। यो जातहरूको बिउहरू हामीले राख्न सक्छौँ। अब यो पञ्जीकृत गरिएका जातहरूमा पनि हाइब्रिड धानहरू नेपालमा चलनमा आएका छन्। अब त्यसमध्ये डिवाई 18, डिवाई 28, डिवाई 69, सुरज, एराइजा, राजा, गोरखनाथ आदि धानहरू एकदम छिटो तयार हुने, यो 90-125 दिनमा तयार हुने जातहरू हुन्। यस्ता बाल जातहरूलाई चाहिँ हामीले ब्याडमा प्रयोग गर्न सक्नु पर्यो।
बिउ राख्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन् अनि धान रोप्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन् जसले उत्पादन बढाउन मद्दत पुग्योस्?
पहिलो कुरो ठाउँ विशेष अनुसार आफ्नो अवस्था अनुसारको जातहरूको छनौट गर्नु पर्यो। जस्तो चाहिँ अब हामीले अब अलिकति अवस्था ढिलो भइसकेको छ भने छिटो तयार हुने जातहरूका बिउहरू राख्नु पर्यो। अनि हाम्रो अवस्था अलिकति सुक्खाको अवस्था छ भने यसमा सुक्खा सहने जातहरू सिफारिस भएका छन्। अब सुक्खा 1-2 र 3 विशेष गरी यो सुक्खा सहन सक्ने भन्छ, राधा 4, विन्ध्यश्वरी कम पानी भए पनि हुने, र डिवाई 18-28 र सुरज भन्छ यो हाइब्रिडहरूमा, यिनलाई चाहिँ अलिक सुक्खा सहने जातहरूमा यो वर्गीकृत गरिएको छ र सिफारिस गरिएको छ। त्यस्तै हाम्रो क्षेत्र अलिकति डुबान बाँकी बर्दी यस्ता क्षेत्रहरूमा जुन डुबान हुने छन् त्यसमा चाहिँ स्वर्ण सबवन र सामा मसुली सबवन भन्ने यी जातहरूलाई सिफारिस गरेको छ। यो दोस्रो कुरो चाहिँ जमिनको तयारीमा धान खेतीलाई उत्पादनमा अलिकति सुधार ल्याउनलाई हामीले जमिनको तयारी जुन छ त्यो चाहिँ अलिकति व्यवस्थित गर्नुपर्ने हुन्छ। भएसम्म हाम्रो जस्तो सकभर चाहिँ नि माटो कुहाउने व्यवस्था गर्नु पर्यो। पहिले चाहिँ नि अब पानीको व्यवस्था छैन भने हामीले चाहिँ नि जमिनको तयारी पहिले नै जोतखन गरेर झारपातहरू यसो माटोमा मिलाइ कुहिएको अवस्थामा बनाउने। दोस्रो चाहिँ नि अब सन्तुलित मल खाद हाल्ने। अब हामी कहाँ धेरै किसानहरूले युरिया मल जुन नाइट्रोजन प्राप्त मल हो त्यो मात्रै प्रयोग गर्ने गरिएको छ। अब त्यसमा चाहिँ अलिकति हामीले फस्फोरस र पोटासको मात्राहरू साथै चाहिँ धानलाई जिङ्क पनि चाहिन्छ त्यसको मात्राहरू हाल्नु पर्यो। अब गोठे मलको प्राङ्गारिक मलको जुन अवस्था छ त्यो माटोमा चाहिँ अहिले एकदमै न्यून भएको छ त्यसैले त्यसलाई के गर्नु पर्यो भने अलिकति जगाउनलाई त्यसलाई सजीव बनाउनलाई हामीले के भने प्राङ्गारिक पदार्थको प्रयोग चाहिँ अलिमा जोड दिनु पर्यो। अब अलिकति ठुला गराहरू गराउने र त्यसलाई लेबलिङको व्यवस्था चाहिँ गर्ने यो चाहिँ हामीले जमिनको तयारीमा ध्यान दिनुपर्ने कुरो छ। जस्तो पानी चाहिँ कति दिन सुकाउने कति पानी कति कतिखेर हाल्ने भन्ने कुरा धेरै प्रविधि अनुसन्धानहरू विकसित भइसकेका छन्। जहाँ हामी कहाँ सिँचाइको पहुँच छैन भरपर्दो स्रोत छैन त्यस्तो ठाउँमा पनि हामीले हिले ब्याड राख्ने त्यसलाई अलिकति सुधार गरेर हामीले त्यसलाई चाहिँ धुले ब्याड राख्ने परिपाटी चाहिँ मिलाउनु पर्यो होइन।
अब रोप्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू के हुन्?
बेर्ना जहिले रोपिन्छ धान जहिले रोपिन्छ त्यतिखेर नै चाहिँ बेर्ना उखेल्ने परिपाटी एउटा व्यवस्थित गर्नु पर्यो। आज रोप्नु छ भने हिजो जस्तोमा हामीले अलिकति ब्याडमा हल्का युरिया मल यसो टप ड्रेसिङ गऱ्यौँ भने अब त्यसले के गर्छ भने माटोलाई फुपुरो गराउँछ अरे होइन माटो फुपुरो गराउँछ त्यो गर्दाखेरि जडा चाहिँ नि बिरुवा उखेल्दाखेरि बेर्ना उखेल्दाखेरि जडा चुटिँदैन। कलिलो बेर्नाहरू रोप्ने प्रयास गर्नु पर्यो जस्तो 120-125 दिनमा तयार हुने जुन हाम्रा छिटो तयार हुने जातहरू छन् त्यो जातहरूको धानका बेर्नाहरू लगभग चाहिँ नि 2 पातेदेखि 4 पातेको अवधिमा रोपिसक्नु पर्यो। 20-25 दिनमा 4 पाते हुन्छ। यदि चाहिँ नि लामो दिनमा तयार हुने लामो दिन भन्नाले धेरै दिनमा तयार हुने जुन जातहरू छन् भने त्यसलाई चाहिँ नि 31-35 दिनभित्र चाहिँ हामीले रोपिसक्नु पर्यो। छिटो किन रोप्नु पर्यो त भन्दाखेरि बिरुवामा धानको बिरुवामा गाँजा जुन हाल्ने सिस्टम छ नि त्यो विकास चाहिँ नि उम्रेको 4 दिनदेखि सुरु भएर 15-20 दिनमा म्याक्सिमम त्यसको टिलरिङ हुने जुन गाँज हाल्ने क्षमता
त्यो
त्यतिखेर हुन्छ। 20 दिनपछि चाहिँ त्यो बिस्तारै घट्दै जान्छ। 20-25 दिनमा त्यो बिस्तारै घट्दै गएर यो 40-45 दिनमा त्यो चाहिँ नि रोकिनै हाल्छ त्यो गाँज हाल्ने क्षमता रोकिनै हाल्छ। अब यसपछि चाहिँ नि रोपाइ गर्ने समयमा सकभर हामीले चाहिँ नि के गर्नु पर्यो लाइनमा रोप्ने सिस्टम चाहिँ नि अलिकति ध्यान दिनु पर्यो। अब यो लाइनमा रोपियो भने के हुन्छ भोलि चाहिँ हामीले मलजल गर्न गोडमेल गर्न अन्य कुराहरू गर्नलाई चाहिँ के हुन्छ सजिलो हुने भयो होइन। यो 20-25 सेन्टिमिटरको फरकमा अब त्यो जातअनुसार बढी उत्पादन हुने लामो दिनका लामो समयपछि तयार हुने जुन जातहरू छन् त्यसलाई 20-25 सेन्टिमिटरको फरकमा राखिन्छ भने छिटो तयार हुनेलाई 15-20 सेन्टिमिटरको फरकमा रोप्नुपर्ने हुन्छ। अनि दोस्रो कुरो एउटा अथवा 2 बेर्ना बढीमा 3 बेर्ना मात्रै एक ठाउँमा रोप्नु पर्यो। तेस्रो कुरो रोप्दाखेरि के भने हाम्रो चलन के छ बिरुवा चाहिँ ढालेर रोप्ने चलन छ। त्यो ढालेर रोप्दाखेरि के हुन्छ भने जराको जुन विकास हुन्छ त्यो चाहिँ ढलेको भागतिर मात्रै विकास हुन्छ अर्को भागमा जराको विकास चाहिँ हुँदैन। अब त्यस्तो अवस्थामा के हुन्छ जस्तै धान पसाउने बेला भयो पसाउने समयमा अथवा चाहिँ नि फलेको समयमा यदि सुक्खा आयो अथवा हावाहुरी आयो भने त्यो चाहिँ नि सुक्खा आयो भने त्यो त्यसले चाहिँ मरेर जाने हावाहुरी आयो भने ढलेर जाने बढी समस्या हुन्छ।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि प्रचार अधिकृत मेघराज थापा धान रोप्दा ध्यान दिनुपर्ने विषयमा फेरि खबरसँग कुरा गर्नुहुँदै।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रिलाय भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो फेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू। सरकारले खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर 25 रुपियाँ घटाएको छ भने पेट्रोल डिजेल र मट्टीतेलमा प्रति लिटर 2-2 रुपियाँले घटेको छ। आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 4 रुपियाँ घटाइएको छ।
सुर्खेत गुरुबाकोट नगरपालिका वडा नम्बर 8 सुर्खेतका महिलाहरू पछिल्लो समय व्यावसायिक सिलाइ कटाई व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। विगत 4 वर्ष यता विभिन्न संघ संस्थाले दिएको सिपमूलक तालिममा सहभागी भई सिलाइ कटाई सम्बन्धी तालिम लिएर सिलाइ कटाई व्यवसाय सुरु गरेका गुरुबाकोटका महिलाहरूले सिलाइ कटाईबाट राम्रो आमदानी गर्न सफल भएका छन्।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोपबारे छानबिन गर्न गठित आयोगलाई मतदाताको विवरण उपलब्ध गराउन अस्वीकार गर्ने राज्यहरूको आलोचना गर्नुभएको छ। कम्तीमा 20 राज्यले ती सूचना दिन आवश्यक नरहेको र गोपनीयताको हक विपरीत रहेको भन्दै विवरण दिन अस्वीकार गरेका छन्। आयोगले अमेरिकाका 50 राज्यबाट जन्ममिति, सामाजिक सुरक्षा नम्बरका अंशहरू र फौजदारी अभियोग ठहर भएका घटना तथा मतदाताको इतिहास सहितका विवरण माग गरेको थियो।
तालिबान लडाकु प्रति केही नरम रहेको भनेको इस्लामिक स्टेटले तालिबान समूहका 10 लडाकुको हत्या गरी शिर छेदन गरिदिएको छ। आइएस लडाकुले अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने रिजार्भ जिल्लाको एक गाउँलाई नियन्त्रणमा लिएर 10 तालिबान लडाकुलाई अपहरण गरेका थिए। उनीहरूको सबैको हत्या गरेको समाचार एजेन्सीले जनाएको छ। रिजार्भ जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकुहरूका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ।
र भेरी खबरको अन्त्यमा अब लागौं एउटा खेल खबरतिर। चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडरेसन कप फुटबलको उपाधि जितेको छ। गैराती भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई 1-0 गोल अन्तरले हराएको हो। उसको जितमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णायक बनेको हो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी। एमाले पहिलो, काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा।
सुर्खेतमा पछिल्ला 11 महिनामा कुष्ठरोगका 26 बिरामी फेला परेको आइएनएफ सुर्खेतको तथ्याङ्क। नयाँ बिरामी फेला पर्ने क्रम बढ्दो।
मध्यपश्चिम विश्वविद्यालयले आज पहिलो दीक्षान्त समारोह मनाउने। प्रधानमन्त्री देउवा आउने, 450 दीक्षित हुने।
र अन्तर्महादेशीय कप फुटबलको उपाधि विश्व च्याम्पियन जर्मनीले जित्यो। हवस् त रही बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र सुचित्रा गौतम बिदा हुन्छौ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।